بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم. مولانا جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں کہ مرکب توبہ عجائب مرکب. مرکب کہتے ہیں سواری کو اور راکب کہتے ہیں سوار کو. اگر آپ حرم شریف جائیں گے تو وہاں آپ کو جو بسیں ہوتی ہیں نا, حجاج کی بسیں, اس پر لکھا ہوا نظر آتا ہے کہ 40 راکب یا راکبون. راکبون جمع ہے راکب کی, وہ آپ کو لکھا نظر آئے گا. تو راکب کہتے ہیں سوار کو اور مرکب کہتے ہیں سواری کو. حضرت والا رحمت اللہ علیہ میرے شیخ فرمایا کرتے تھے کہ فرماتے تھے کہ جو کار, کار بھی مرکب ہے, اب مرکب میں موٹر سائیکل بھی آ گئی, سائیکل بھی آ گئی, جہاز بھی آ گیا, گاڑی بھی آ گئی, ہر وہ چیز سواری والی ہر چیز کو مرکب کہتے ہیں. اس میں ظرف ہے یہ. تو حضرت والا رحمت اللہ علیہ نے فرمایا کہ جو کار سارے کار سرکار میں استعمال ہو. ہمارے اردو میں کہتے ہیں نا کار سرکار, کار سرکار سے مراد یعنی اللہ کے دین کے لیے. جو کار سارے کار جو کار کار سرکار میں استعمال ہو. اب کار سرکار یعنی کار مانے کام بھی ہے اور کار مانے کار بھی ہے. ابو لائے موٹر کا جس کے نیچے پہیے چار. تو جو کار سارے کار سرکار میں استعمال ہو وہی کار ہے, اور جو کار سرکار میں استعمال نہ ہو وہ بیکار ہے. سبحان, یہ دیکھو اس کو کہتے ہیں اردو کی چاشنی, اس کو اردو کی چاشنی کہتے ہیں. اردو کی بلاغت ہے یہ, کمال ہے کہ جو کار سرکار میں استعمال ہو وہی کار ہے, اور جو کار سرکار میں استعمال نہ ہو وہ بیکار ہے. تو اگر اس اصول کو دیکھے تو پتہ یہ چلا کہ اصل جو چیز ہے وہ دین ہے. کار ہو, کاروبار ہو, مال ہو, یہاں تک کہ ہماری جان ہو, یہاں تک کہ ہمارا جو وقت ہے, ہمارا وقت, ہماری جان, ہمارا مال اور ہماری کار, ہمارا مکان, کار سرکار میں استعمال ہو تو یہ کام کے خاطر ہے. ورنہ اور اگر کام دین کے کام میں نہ ہو تو بیکار ہے. اب حضرت والا دامت برکاتہم کے ساتھ ابھی ساؤت افریقہ حضرت وہی تشریف رکھتے ہیں, تو وہاں دیکھا کہ حضرت, بلکہ بندے کے ساتھ بھی یہ معاملہ ہوتا ہے, کہیں سفر پر جاتا ہے تو ٹھہرنے کا جب معاملہ آتا ہے لوگ اپنا پورا گھر خالی کر دیتے. ابھی گزشتہ سفر میں آسٹریلیا جانا ہوا تو دو شہروں میں گئے, ایک شہر میں دو جگہ رہے, تو انہوں نے اپنا پورا مکان خالی کر دیا. پھر دوسری جگہ گئے تو وہ ان صاحب کی بیٹی کا مکان تھا, انہوں نے داماد میں بھی خوشی سے وہ برابر چلے گئے اور پورا مکان خالی کر دیا کہ تم رہو ساتھی رہے. اب نتیجہ یہ ہے کہ ہمارے پاس وہاں کیا ہے, اب صبح شام وہی مجلس ہو رہی ہے. ویسے تو مجالس دی مسجد میں ہوتی تھی یا, لیکن اب مہمان آ رہے ہیں, کھانے کا اور سب اور رہنے کا راحت کا. تو دیکھو یہ کام کا, یہ مکان کا استعمال ہے, کتنا بہترین استعمال. اور اسی طرح سے اپنی گاڑی ساتھ ساتھ, اس لیے حضرت فرمایا کرتے تھے کہ دیکھو اگر کوئی چیز لینی ہو تو اس میں دین کی نیت کرو. وہ کیسے کہ جیسے کار لینی ہے, فرمایا نیت یہ کرو کہ میں اسے علماء کو، اللہ والوں کو دین کے کام پہ لے کر جاؤں گا. اور میں وہ دین کے کام میں کتنے دن استعمال ہوگی، کوئی اللہ والا عالم کتنے دن، لیکن باقی تو اپنے پاس رہے گی نا. لیکن اچھی نیت کی وجہ سے وہی کار دین میں کہلائے گی. اگر اسی طریقے سے ہر چیز لے تو اس میں اپنی نیت کو درست کرے کہ میں یہ کام کر کیوں رہا ہوں. کیونکہ اگر صرف دنیا مقصود ہے تو دنیا کی جو حقیقت ہے وہ فنائیت ہے. دنیا کی حقیقت وہ فنائیت، کتنا ہی کسی کے پاس مال ہو، کیسی جان کتنی زبردست ہو، باڈی خوب جناب بلائی، لیکن مرنے کے بعد سب ختم، پھر کچھ بھی نہیں بچے گا. لیکن دین وہ چیز ہے جو باقی رہنے والی. لہذا جن لوگوں نے دین پر اپنی جان کو، اپنے مال کو، اپنی آبرو کو فدا اور قربان کیا، آپ دیکھیے آج بھی ان کے نام زندہ ہیں. اور وہ بادشاہ، یہ بادشاہ ہوتا ہے کہ جی میں اپنی بادشاہت بناؤں، لیکن وہ بادشاہ جنہوں نے مان لو کتنے مربع زمینوں پر حکومت کی، کتنے رقبے پر حکومت کی، اور وہ بادشاہ دنیا سے چلے بھی گئے، آج ان کو کوئی جانتا بھی نہیں، ان کا تذکرہ بھی نہیں کرتے، ان کا تذکرہ بھی نہیں کرتے. ایسی مثال لے لیجیے جیسے ہمارا پاکستان ہے. یہاں سے کوئی آدمی ابھی مجھے بتا دے اسی وقت کہ پاکستان کے کتنے صدر گزرے، پاکستان کے کتنے وزیر اعظم گزرے، جس صوبے سندھ میں گزارے زندگی گزری ہے، یہاں کے گورنر یا وزرائے اعلی، وزیر اعلی، چیف منسٹرز اور گورنر. گورنر پر ایک بات یاد آئی کہ میرے شیخ رحمت اللہ نے سنایا کہ انگریز کے زمانے میں ایک گورنر، انگریز کا گورنر تھا، وہ کسی گاؤں میں گیا تو وہاں کا جو سب سے بڑا پڑھا لکھا آدمی تھا، اب کون بات کرے اس سے، اس نے خیر بات کی، یہ لوگ بھی اردو جانتے تھے، تو اس نے تعریف کی کس طرح سے، اس نے کہا کہ گورنر صاحب یہاں جتنے آئے، کلیکٹر آئے، ماسٹر آئے، مسٹر آئے، جتنے آئے تھے سب میں ٹرن لگی ہوئی تھی، آج نر آیا گورنر. اس لیے اردو میں کہتے ہیں نا کہ ارے بھائی وہ نر ہے، نر یعنی شیر، مرد ہے مرد، اس کو کہتے ہیں نر آدمی ہے، نر آدمی ہے. یعنی آدمی تو سب ہوتے ہیں، لیکن نرم آدمی وہ ہوتا ہے جو مردانہ صفات اپنے اندر رکھتا ہے. اور مردانہ صفات میں کیا ہے، باڈی نہیں ہے صرف کہ جی جان اچھی ہے، منہ توڑا مردان آدمی، نر اس کو نہیں بولتے نر، بلکہ نر اس آدمی کو کہتے ہیں کہ جو دلیر اور بہادر ہو. اور دلیری اور بہادری، جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ پہلوانی اس کا نام نہیں ہے کہ تم نے کسی کو پچھاڑ دیا، کشتی میں جیت گئے، پہلوانی اس کا نام نہیں ہے. فرمانے پہلوانی اس کا نام ہے کہ اپنے غصے پر قابو پا لینا، اس کو آپ نے پہلوان فرمایا. تو نر آدمی وہ ہے جو غصے پہ قابو کرے، دلیر اس کو کہتے ہیں، بہادر اس کو کہتے ہیں. بہادری اس کے یہ نام ہے کہ حق کی خاطر سے جم جائے اور ڈٹ جائے، حق کی خاطر سے مقابلہ کرے، اور اس کے اندر شجاعت ہو اور برداشت ہو، زبان کا پکا ہو، اور ساتھ ساتھ دل کا بھی نرم ہو. اب آپ بتائیے دیکھیے، ایک طرف تو بہادر بھی ہو، دوسری طرف دل بھی نرم ہو، اس کا رحمت ہو، محبت ہو، یہ ہے مردانہ صفات اور نر صفات کہلاتی ہے. سب منہ مکہ مار کے دانت توڑ دینے کا نام مردانگی نہیں ہے. جیسے ایک آدمی کی لڑائی ہو رہی تھی نا، تو اس نے غصے سے کہا کہ، دوسرے آدمی نے کہا کہ ایسا گھوسا ماروں گا تیرے 36 دانت توڑ دوں گا. تو وہاں پر ایک صاحب بیٹھے تھے، انہوں نے کہا بھائی دانت 32 ہوتے ہیں، 36 نہیں ہوتے. انہوں نے کہا مجھے بھی معلوم ہے کہ دانت 32 ہوتے ہیں. کہا پھر تم نے 36 کیوں بولے؟ यार 36 इसलिए बोले थे मुझे मालूम था कि कोई ना कोई बीच में जरूर बोलेगा, तो चार उसके भी शामिल है। तो ये नहीं है कि मारा पिटाई लगाई और दांत तोड़ दिए, बल्कि अखलाक, शुजात, दिलेरी, बहादुरी, रहमत, शफकत, मोहब्बत, आला जरफी। अब ये नहीं कि आजकल तो हाल ही है लोग बीवियों के सामने जबान चलाते, बीवियों को बोलते मैं तुझे ये कर दूंगा वो कर दूंगा, अरे बीवी से क्या लड़ रहा है? अब आप बताइए बीवी के सामने क्या लड़ रहा है? ऐसे ऐसे भी लोग हैं जो कहते हैं बीवी को तूने अभी मर्द देखा नहीं है। अब आप बताइए, जुमला देखिए आप, ये जुमला आप देखिए, तो क्या बीवी को मर्द दिखाने आएंगे? और बीवियों को कहते हैं कि मैं वो मर्द हूं जो दबने वाला नहीं है। ये कुछ खुद कहना है इस बात पर दलालत है कि ये दब रहा है, क्योंकि कभी मर्द बोलता है। इसलिए अपनी जबान को काबू करना, अपनी जबान माँ बाप के सामने हो, बीवी के सामने हो, कमजोरों के सामने हो, ये अच्छी चीज है। हजरत अली रजी अल्लाह तआला सुभान है, देखो मर्दानगी किसको बोलते हैं, सुभान। हजरत अली रजी अल्लाह तआला के सामने एक शख्स ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बुराई की, यहूदी था वो, आपने उसको पकड़ा। अब देखो, अब इस वक्त मर्दानगी का तकादा क्या था कि नबी की शान में गुजार पकड़े, ठुकाई लगाए, उसकी सीने पर सवार हो गए, तलवार निकाली गर्दन उड़ाने के लिए। अब एक कमजोर आदमी क्या करेगा? कमजोर आदमी गालियां देता है? कमजोर आदमी का क्या होता है? गालियां देना, मतलब गालियां देना ये कमजोरी की अलामत है। कमजोर आदमी गाली देता है या थूकता है, यही काम करता है ना, या पेशाब करता है, या झाड़ा निकल जाता है। झाड़ा समझते हो? हाँ, नहीं समझते? कौन समझता है? हाथ उठाओ भाई, बताओ कोई तो। झाड़ा निकल जाना कोई समझता है? तुम भी नहीं समझते? तुम भी नहीं बताए? असल में ये हिंदुस्तान का खास लफ्ज है, झाड़ा निकलने के माने पखाना निकल जाना। चलो ये पहली दफा लोग सुनी ना, देखो कितनी महजब लफ्ज है ना, कि पखाने के मुकाबले झाड़ा ठीक है ना। और हिंदुओं का बहुत निकलता है। तो जो कमजोर आदमी होता है ना, वो क्या करता है, जब उसको कोई मारे ना, या तो उसका झाड़ा निकलेगा या पेशाब निकलेगा, या वो थूकेगा या गालियां देगा, यही काम करेगा। और दिलेर आदमी, तकलीफ होगी, तकलीफ से चिल्लाएगा, चीखेगा, वो और बात है, लेकिन ऐसे कमदर्फी वाले काम नहीं करेगा। तकलीफ से हो जाए वो और बात। तो हजरत अली रजी अल्लाह तआला ने जब उसके सीने पर सवार होकर तलवार निकाली गर्दन मारने के लिए, तो उसने गुस्से में वही, अब क्या करे, कमजोर बेबस थूक दिया। अब हम जरा सोचेंगे जाकर हमारे, हमें कोई थूक दे और हमें उस पर गलब आए, हम क्या करेंगे? हम तो और मारेंगे, ऐसे ही है ना। जैसे हम लोगों का अजीब मिजाज है कि अगर कोई माफी मांगे तो और उसको दबाते, यही है ना। हालांकि माफी मांगने को, जो माफी मांगे और उसको माफ ना करे, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस पर सख्त वाइद फरमाई है, अगर माफी मांगने वाले की माफी को कबूल करना चाहिए। अब हजरत अली रज़ियल्लाहु ताला थे नर आदमी, आपने क्या किया कि फौरन उतर आए उसके ऊपर से, छोड़ दिया उसको, जिसकी गर्दन मार रहे थे उसको छोड़ दिया आपने। वो हैरान हो गया कि आपको मुझ पर कुदरत, ताकत मिल गई थी, फिर आपने मुझे क्यों छोड़ दिया? फरमाया बात ये कि जब तुमने नबी सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की, तो नबी सल्लल्लाहु अलैहि वसल्लम तो क्या, अगर कोई ईसा अलैहि सलाम की शान में भी गुस्ताखी करेगा उसकी सजा कत्ल है, हजरत मूसा अलैहि सलाम की शान में भी कोई गुस्ताखी करेगा उसकी सजा कत्ल है, किसी नबी की, चाहे वो हमारे, हम उस नबी की अब शरीयत नहीं है लेकिन वो नबी हमारे हैं सब। तो फरमाए कि गुस्ताखी की तो उसकी सजा कत्ल है, इसलिए मैं तुम्हें कत्ल कर रहा था। उसने कहा लेकिन फिर आपने मुझे छोड़ क्यों दिया? फरमाया छोड़ इसलिए दिया कि जब तुमने मुझ पर थूका तो मेरे नफ्स को गुस्सा आया, पहले मैं अल्लाह के लिए गुस्सा कर रहा था क्योंकि नबी की मोहब्बत में था, अब मेरे नफ्स को गुस्सा आया कि मार इसे। तो मैंने कहा नफ्स को नहीं, तेरी खातिर मैं कोई काम नहीं करूंगा। इसको कहते हैं नर, अल्लाह अकबर। इसको क्या कहते हैं? नर। अब आज हमारे सामने कोई दब जाए तो हम उसे और दबाते, होना ये चाहिए कि जो दब जाए तो हम उसके साथ नरमी का मामला करें कि चलो भाई एक आदमी ऐसा, उस बेचारे ने माफी मांग ली, उसको और दबाते। लेकिन देखो क्या सुभान, आज हमारे लोगों का दिमाग उल्टी खोपड़ी है ना, जो ओए करो ओए तो उसके साथ फौरन यूं हो जाते, और जो बेचारे यूं करो उसको ओए हम यूं शेर हो जाते। तो ये कोई अखलाक है? एक नर लोग किसको कहते हैं? अल्लाह अकबर। हजरत अली रज़ी अल्लाह तआला कितना प्यारी अजीब वाकया किस्सा, सुभान अल्लाह। अल्लाह ये सिफात हमारे अंदर अता फरमाए, ये सिफत मुझको भी नसीब फरमाए और हम सबको नसीब फरमाए। कि इसलिए इस बात को नापसंद किया, ये तो दुआ है कि अल्लाह ताला से कहे कि अल्लाह जिहाद ना हो, लड़ना ना हो, ये दुआ करने की इजाजत दी है। लेकिन जब एक दफा हो जाए फिर पीठ दिखा के नहीं भागे, फिर सीने पे गोली खाए, सीने पे तलवार खाए, यानी लड़े अगरचे कमजोरी की वजह से सीने पे जख्म खाए, लेकिन पीठ पे जख्म खाना ये बुजदिली की अलामत है। इसलिए आप सहाबा के हालात पढ़े ना, तो क्या आता था कि सीने पर इतने जख्म, सर पर इतने जख्म कि जख्मों से भरे पड़े तो मर्दों की तरह लड़ते थे। और काफिर बुजदिल क्या करता था? पीछे से जाके वार करता था, इसलिए जख्म कमर पर कम आते थे। तो हमेशा यही जिक्र आता है कि सीने पर जख्म खाए, ये खुद एक मर्दानगी की अलामत है। अल्लाह ताला ऐसी मर्दाना सिफत नसीब फरमाए, जुमला मर्दाना सिफात। और इंसान जितना ईमान कामिल होता चला जाएगा उसके अंदर उतनी मर्दाना सिफात बढ़ती चली जाएगी, जैसे शुजात है, दिलेरी है, दिल में रहमदिली आएगी। इंसान जिसका ईमान कामिल होता है उसका दिल में रहम होता है, ठीक है ना। सबसे उम्मत में सबसे बड़ा ईमान, सबसे ज्यादा ईमान हजरत अबू बकर रज़ियल्लाहु ताला अन्हु का था। हर जुम्मे में हम ये बात सुनते हैं, रहम उम्मती भी उम्मती, कि मेरी उम्मत में सबसे ज्यादा रहम करने वाला मेरी उम्मत पर अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु। और सबसे ज्यादा ईमान उनका, तो जिसका सबसे ज्यादा ईमान होगा उसके अंदर रहमत भी उतनी ज्यादा होगी। अगर हमारे अंदर रहमत नहीं है इसका मतलब हमारे अंदर ईमान भी नहीं, हमारा ईमान भी कमजोर है। अल्लाह ताला हम सबको अच्छी सिफात अता फरमाए। और ये दुनिया जो कि फना होने वाली है, हर चीज को, इस चीज को काम जो करना है वो ये करना है कि ये काम हमने करना क्यों है, क्या मकसद है हमारा, मालूम तो हो ना कि जी हम फला चीज खरीद रहे हैं, फला चीज खरीद रहे हैं, ये काम कर रहे हैं, क्या मकसद है? अल्लाह को राजी करने के लिए। और इस बात को अच्छी तरह याद रखना कि माल से कभी कीमत ना लगाना, न अपनी न किसी की। ये ना समझना मेरे पास माल आ जाएगा मेरी इज्जत हो जाएगी। तो दुनिया में अब भी सबसे ज्यादा इज्जत किसकी है? दीन का काम करने वालों की है। अब भी सबसे ज्यादा इज्जत दीन का काम करने वालों की है। तो दीन का काम करने वालों से कोई पूछता है क्या हमारा कितना माल है? तो दीन की जैसे। और मालदार की इज्जत करते हैं लेकिन वो मालदार की नहीं करते, माल की करते। जो सलूट मारते ना वो माल को सलूट मारते, उसको कोई नहीं पूछता। और दीन वाले को दादा, अगर दीन वाला माल न भी हो लेकिन उसकी इज्जत दीन की जैसे, तो दुनिया में सबसे ज्यादा इज्जत दीन वाले की। दादा दीन वाला बने, और दीन वाला हकीकी वही है जो गुनाहों को छोड़े। गुनाहों को छोड़ने वाला वो असली दीन का काम करने वाला है। अल्लाह अपने कम से मुझको भी और हम सबको तौफीक दे, हमारे घर वालों को, हमारे दोस्तों को, हमारी औलादों को, हमारे रिश्तेदारों को, अल्लाह ताला 100% दीन वाला बनाए और गुनाह से बचने वाला बनाए। ये दीन है। अब जैसे आजकल तस्वीरों का फितरा है, तस्वीरें खींचना, मोबाइलों में कैमरे आ गए और एक दूसरे की तस्वीरें खींचते हैं, अच्छा काम नहीं है। اپنے بچوں کی بھی، اپنی بیوی کی بھی، اپنے گھر والے کسی کی نہ کرو، اسی میں عزت اور اسی میں عافیت ہے. واخر دعوانا الحمدللہ رب العالمین. اللهم صل على سيدنا يا الله. اے میرے مالک.